भेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। प्रदेशमा साथको आवाज हो यो दिनेश एफएम 93.8। क्लिक गर्नुहोस् 93.8। पक्कै पनि एफएमहरूको भिडभाडमा यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ सबैको लोकप्रिय एफएम दिनेश एफएम। र दिनेश एफएममा कार्यक्रम सुरु भइसकेको छ। बिहानको 7:30 बजेबाट करिब 8:15 बजेसम्म हामी कुराकानी गर्छौँ। कार्यक्रम तातो बहस, र तातो बहस यतिखेर चुनावको माहौल ह्वात्तै बढेको छ, तातिसकेको छ। सतहदेखि लिएर गाउँका बेसीदेखि लगायत पहाड लगायत हिमालतिर यतिखेर चुनावको माहौल बढिसकेको छ। यो परिस्थितिमा अब हामी चुनाव केन्द्रित बहसलाई बडो दह्रो रूपमा दह्रो विषयमा हामी खरो बहस गर्छौँ। वास्तवमा यो विषयलाई हामी निरन्तर जोड्छौँ पनि। र पछिल्लो समय अब कुराकानी गर्ने हो भने कैलालीका विभिन्न क्षेत्रबाट कैयौँले उम्मेदवारी फिर्ता लिए, त कैयौँले बागी उम्मेद्वार अहिले पनि कायम राखे, र कैयौँले चाहिँ स्वतन्त्र उम्मेद्वार पनि दिनुभएको छ। र यसको ज्वलन्त उदाहरण कैलाली क्षेत्र नम्बर 4 पछिल्लो उदाहरण कुरा गर्ने हो भने, नेपाल लोकतान्त्रिक फोरम जसरी पछिल्लो समय नेपाली काङ्ग्रेस सँग एकता गरेसँगै त्यस पार्टीका केन्द्रीय उपाध्यक्ष स्वतन्त्र उम्मेद्वारको रूपमा यतिखेर हुनुहुन्छ निवर्तमान। उहाँ चाहिँ सांसद पनि हुनुहुन्छ, पछिल्लो समय उहाँले चाहिँ कैलाली क्षेत्र नम्बर 4 आफ्नो स्वतन्त्र उम्मेदवारी पेस गर्नुभएको छ र उहाँको चुनाव चिन्ह चङ्गा रहेको छ। गीता छेत्री यतिखेर स्वतन्त्र उम्मेद्वार हुनुहुन्छ, लामो समय उहाँले समाजसेवा गर्नुभयो, शिक्षा क्षेत्रको एउटा विज्ञको रूपमा उहाँलाई चिनिन्छ। र कैलाली क्षेत्र नम्बर 4 उहाँले स्वतन्त्र उम्मेद्वार किन र केकालाई के उहाँले पार्टीलाई अब जीवित राख्नका निम्ति यो उम्मेदवारी दिनुभएको हो त? यिनै विषयमा मैले उहाँकै निवासमा पुगेर यो संक्षिप्त कुराकानीको प्रयास मैले गरेको थिएँ, तर अलि लङ भएको छ। तर पनि आजको यो विशेष उहाँसँगको कुराकानीलाई म टकलाई आज प्रस्तुत गर्न चाहन्छु। कार्यक्रमको शुभारम्भमा कैलाली क्षेत्र नम्बर 4 स्वतन्त्र उम्मेद्वार गीता छेत्रीसँग गरिएको यो विशेष कुराकानी।
अर्थात् देशै चुनावमय बनेको छ, र यो विषयमा पछिल्लो समय फोरम लोकतान्त्रिक जसरी नेपाली काङ्ग्रेससँग एकता गरेसँगै फोरम लोकतान्त्रिक के पार्टी सकिएको हो त, यसको अस्तित्व समाप्त भएको हो त, यो विषयसँगै कैलाली क्षेत्र नम्बर 4 आफ्नो स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रतिनिधि सभाका लागि गीता छेत्री यतिखेर हाम्रो बिचमा हुनुहुन्छ। उहाँको उम्मेदवारी किन र के का लागि भन्ने विषयलाई लिएर हामी कुराकानी गर्दैछौँ। उहाँलाई म कार्यक्रममा वेलकम गर्छु। वेलकम, यहाँलाई स्वागत छ म्याडम।
नमस्ते, धन्यवाद।
आराम हुन्छ होइन?
हजुर, धेरै आराम छ।
यो स्वतन्त्र उम्मेदवारी दिनुभएको रहेछ तपाईँले, यो निर्वाचन आयोगले हामीलाई जानकारी गरायो, यो स्वतन्त्र उम्मेदवारी किन?
एउटा त म नेपाल लोकतान्त्रिक फोरमको, त्यसलाई खारिज हुनुभन्दा पहिला म त्यहाँको केन्द्रीय उपाध्यक्ष थिएँ। अब यो पार्टी गएर होइन, केही त्यसका पदाधिकारीहरूसहित कङ्ग्रेसमा गएर मिसियो भनौँ न, त्यहाँ गएर मिसिसकेपछि तर यही पार्टीमा आस्था राख्ने, यसका सिद्धान्तमा आस्था राख्नेहरू त अझ थुप्रै नेताहरू त बाँकी छ, त्यस कारण यो पार्टीका सिद्धान्तहरूलाई पनि जोगाउनु पर्छ भन्ने विचारका साथ अब पार्टी नरहेको अवस्थामा हामीले स्वतन्त्र रूपमै उम्मेदवारी दिनु आवश्यक भयो एउटा त। दोस्रोमा के भन्दाखेरि स्वतन्त्र उम्मेदवारी दिनु पाइन्छ भन्ने कुरा निर्वाचन आयोगले त्यो व्यवस्था मिलाएको पनि छ होइन, त्यस कारण चाहिँ मलाई हामीलाई कस्तो महसुस भन्दाखेरि एक त महिलाहरूलाई प्रत्यक्ष तर्फमा होइन त्यति सहभागिता पनि धेरै पार्टीहरूले पनि गराउँदैन होइन, अब स्वतन्त्र रूपमा हामी होइन एउटा लोकतन्त्र आइसकेपछि सबैजना भन न प्रजातन्त्र भनेर छ, लोकतन्त्र छ, स्वतन्त्र छ, आफ्नै अभिव्यक्ति त दिनु सकिन्छ, केही गर्नु सकिन्छ भनेर मैले यसलाई यो बाटोमा
पार्टी पुरै विलय भयो
हजुर,
पार्टी सकिएको हो, फोरम लोकतान्त्रिक सकिएको हो, त्यसो भएर आम पब्लिकले त्यसरी बुझ्ने कसरी बुझ्ने?
पार्टी पूर्ण रूपमा चाहिँ विलय हुँदैन होइन, पार्टी यो भनेको के हो भन्दाखेरि त्यसका पदाधिकारीहरू, त्यसका कार्यकर्ताहरू, त्यसका समर्थकहरू, त्यसका भोटर्सहरू मिलेर पो पार्टी बन्छ होइन, अब पार्टीका केही व्यक्तिहरू अर्को ठाउँमा जाँदैमा पार्टी विलय हुँदैन मलाई लाग्छ होइन, पार्टीका अब भन न कानुनी एउटा प्रावधान त हुन
सक्छ। जानु भएन
अघि नै मैले भनिरहेको छु, यो पार्टीको आफ्नै सिद्धान्त छ त होइन, यसको सिद्धान्त र कङ्ग्रेसको सिद्धान्त एउटै हुने भएको भए या एमालेको सिद्धान्त एउटै हुने भएको भए यो पार्टीको आवश्यकतै थिएन होला नि त सुरुदेखि नै होइन, यसको त आफ्नै विचार, आफ्नै तर्क, आफ्नै सिद्धान्तहरू छ, त्यस कारण चाहिँ अब पार्टी विलय भयो हुँदैमा त्यो त पहिला सिद्धान्त विलय हुनु पऱ्यो, सिद्धान्त मिल्नुपर्छ, सिद्धान्त मिलेको अवस्थामा त देखिँदैन होइन। जस्तै मलाई एउटा कस्तो लाग्छ भन्दाखेरि ठुल्ठुला पार्टीहरूको सिद्धान्त चाहिँ शासन गर्ने हो क्या, उहाँहरू शासन प्रणालीमा।
तपाईँको चर्चा केही दिन पहिले मैले राजपका शीर्ष नेता अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग अन्तर्वार्ता लिँदा उहाँले कैलाली क्षेत्र नम्बर 5 तपाईँको नाम सिफारिस भएको थियो, तपाईँ पार्टी प्रवेश गर्ने भन्ने कुरा उहाँले व्यक्त गर्नुभएको थियो मसँग, किन कहाँनिर कुरा मिलेन तपाईँको?
होइन, कुरा त मिल्दै मिल्दैन नि, मैले अघि नै भनिरहेको छु, जब तपाईँको राजापाको उहाँहरूको आफ्नै एउटा विचार आफ्नै सिद्धान्त छ होइन, त्यो सिद्धान्त हाम्रो पार्टीको सिद्धान्त कहिले मेल खाएकै छैन होइन। पार्टी विलय भयो पार्टी छैन भन्दैमा आफ्नो तर्क विचार त परिवर्तन मान्छेले गर्दैन कहिले पनि होइन, र ती तर्कलाई बचाउनुपर्छ है भनेर अहिले पार्टीको निर्वाचन आयोगले गर्दाखेरि जुन पार्टीमा समस्या आएको छ त्यसले गर्दा पार्टीको झन्डा बोकेर त यहाँ हामी जान सकेन, तर स्वतन्त्र रूपमा चाहिँ अहिले हामी प्रवेश गरेका छौँ, तर भोलिका दिनमा फेरि हाम्रो आफ्नो पार्टीलाई चाहिँ पुनर्जीवित चाहिँ गराउँछौँ।
तपाईँको स्वतन्त्र उम्मेदवारलाई कसरी लिने भने मैले बुझ्दा मैले बुझेँ होला तर जनताले बुझ्छ कि बुझ्दैन भन्ने कुरा आयो, तपाईँको उम्मेदवारीले पार्टीलाई जीवन्त राख्नु हो या जनताका लागि काम गर्नु?
कुनै पार्टी बन्नु भने नै उसले जनताको लागि काम गर्नु हो होइन, उसले नीति निर्माण गर्नुको लागि हो, समयको आवश्यकता अनुसारले कस्ता नीतिहरू चाहिन्छ कस्ता विकासहरू चाहिन्छ त्यसको लागि पार्टीको जन्म हुन्छ, र त्यो पार्टीको त एउटा पात्र म पनि भएँ होइन। भन्दाखेरि मेरो स्वतन्त्र उम्मेदवारीबाट त के छ भन्दाखेरि यसको कामै के छ भन्दाखेरि जनताको लागि आवश्यक पूर्वाधारहरू निर्माण गरिदिने, हाम्रा जनताहरूलाई चाहिने नीति निर्माणहरू गरिदिने होइन, र जसरी भनौँ न धेरै हाम्रो देशमा कस्तो छ भने युवाहरू छ धेरै व्यवसायीहरू छ सबैले आफ्नो आफ्नो क्षेत्रमा काम गरिरहेका हुन्छन्, तर उहाँलाई कसरी सजिलो बनाइदिने व्यवसाय सञ्चालन गर्नलाई, रोजगारीको व्यवस्था कसरी मिलाइदिने, त्यसको लागि कस्ता कानुनहरूको आवश्यकता छ त्यो बनाउनुको लागि हामी प्रतिनिधि सभामा जान्छौँ होइन। त्यो मेरो विचार त छ नि त, स्वतन्त्र विचार त म त्यहाँ रहेको छु, त मेरो आफ्नो विचार भनेको पार्टीका विचार पनि हुँदैन, मेरो विचार आफ्नो के हो भन्दाखेरि कसरी मैले चाहिँ यो काम होइन जनताको लागि हाम्रो कानुन कसरी व्यवस्था गर्ने, ऐन कस्तो चाहिन्छ, तपाईँ राम्रो कानुन ऐन बनाउनु सक्यो भने र सुरक्षाको अनुभूति दियो भने यो देशले विकास गर्छ, त्यसको लागि होइन हामी कुनै पार्टीमा जाँदाखेरि अहिले म जोडिँदाखेरि त्यो पार्टीका विचारसित मेल नखानु पनि सक्छ होइन, त्यस कारण मैले स्वतन्त्र रूपमा अहिले जाँदैछु, र मैले भोलिका दिनमा चाहिँ धेरै कुरा होइन जुन अहिले अहिलेको आवश्यकता के छ त्यो आवश्यकता अनुसारले चाहिँ मैले काम गर्नु चाहिँ सक्छु यसलाई।
जस्तै यो कुरा गरिरहँदा गीताजी यहाँले यो कुरा गरिरहँदा जनताले विश्वास गर्ने आधारहरू पनि धेरै छन् होइन, यो बिचमा तपाईँको नेपाली काङ्ग्रेसबाट कैलाली क्षेत्र नम्बर 4 प्रतिनिधि सभाका लागि उम्मेदवार हुनुहुन्छ कि भन्ने आम जनतामा हेभी वेटको रूपमा तपाईँ हेरिनु भएको थियो, काङ्ग्रेसमा त्यो तपाईँलाई भनौँ न अवसर नमिलेको कारणले आज स्वतन्त्र उम्मेदवारी हो त?
मैले के होइन हाम्रो यो क्षेत्र नम्बर 4 अवस्था हेऱ्यो भने यहाँ त कङ्ग्रेस पनि विजय भएको थियो, योभन्दा पहिला माओवादी केन्द्र पनि विजय भएको छ, तर दुइटैले विजय भए तापनि यो क्षेत्रमा कति विकास भयो त, यसमा कति परिवर्तन आएको छ भन्दाखेरि त्यो परिवर्तन त देखेको चाहिँ छैन। मैले आफ्नो यो लामो जुन अनुभव छ मैले यो क्षेत्रको लागि धेरै कामहरू गरेको छु, एउटा स्वतन्त्र रूपमा भएर मैले काम चाहिँ गरेको छु, तर उहाँले किन गर्नु सकेन त, यत्रो ठुल्ठुला पार्टीको होइन मा बसे तापनि त्यो काम त गर्नु सके छैन। त्यसबाट मलाई के लाग्छ भने भोलिका म त्यही पार्टीमा गएँ भने जुन क्षेत्र नम्बर 4 एउटा विकास गरिदिनु पर्ने आवश्यकता छ त्यो आवश्यकतालाई फेरि पार्टीबाट नै निर्धारित हुने भने उहाँले जस्तो गर्नु सक्नु भएन त्यस्तै अवस्था मेरो नपुगोस् भनेर मैले त्यस्ता ठुलो पार्टीलाई चाहिँ रोजेन।
देशमा बहुदलीय प्रजातन्त्र आयो, यति धेरै दलहरू छन्
हजुर
देशमा, बेला बखतमा स्वतन्त्र उम्मेदवारहरूले कहीँ कतै जित्या इतिहासहरू पनि छन् त्यसलाई नकोट्याउँदै त्यो इतिहास भने अपवादको रूपमा, बहुदलीय प्रजातन्त्रमा पार्टीभन्दा माथि व्यक्ति हुन सक्छ?
बहुदलीय प्रजातन्त्र यहाँले जुन भनिरहनु भएको छ होइन त्यो त अहिले कस्तो भइसक्यो भने गणतन्त्रको रूपमा आइसकेको छ, र गणतन्त्रलाई यदि बुझ्ने हो भने त्यो भनेको चाहिँ जनताको हो क्या, जनताले आफ्नो निर्धारण गर्ने आफ्नो जिम्मेवारी पनि उसले लिने हो, आफ्नो अधिकारका कुराहरू पनि गर्ने हो, र उसैले नै अगाडि बढ्ने हो होइन। यदि आज पनि हामी के भन्छौँ भन्दाखेरि पहिल्यैको अनुसारले चल्ने हो भने फेरि यो ग्रास रुटसम्म तपाईँ संहिता आइसकेको छ, संहिताले के ल्याएको छ भन्दाखेरि केन्द्रदेखि प्रदेशदेखि स्थानीय तहसम्म, र स्थानीय तहमा बस्ने त जनता हुन्छ त जनता नै स्वतन्त्र भएन भने उसले कसरी काम गर्न सक्छ, कसैबाट निर्देशितै सधैँ हुनुपर्ने भयो भने त्यो काम गर्न सकिँदैन।
जनता त पार्टीका गोजीमा छ भन्छन् नि त,
जनता त पार्टीको गोजीमा चाहिँ हुँदैन, कार्यकर्ता त हुनैपर्छ, त्यसै लागि हामी स्वतन्त्र हुनु खोजेको। कार्यकर्ता भइसकेपछि तपाईँ पार्टीको निर्देशन मान्नु तपाईँले तपाईँलाई आवश्यक छ, त्यो मान्नैपर्छ, एउटा अनुशासन हो होइन, कार्यकर्ता तर सबैजना कार्यकर्ता त हुँदैन यहाँ त मतदाताहरू हुन्छ भोटर्सहरू हुन्छ होइन स्वतन्त्र हुन्छ नि त उहाँले उहाँले कसलाई रोज्छ भन्दाखेरि जुन चाहिँ यहाँ विकास प्रेमी छ जसले नीति निर्माण गर्न सक्छ जसले सुरक्षाको अनुमति दिनु सक्छ होइन हाम्रो विकासका साथसाथै हाम्रो धर्म संस्कृति भाषा हरियाली खोला नालाको संरक्षण गर्नु सक्छ त्यस्ता व्यक्ति जनताले खोज्छ पार्टी त आफ्नो ठाउँमा छ त्यो एउटा पार्टी मात्रै हो भोलि त्यो पार्टीका कार्यकर्ताहरू पनि त परिवर्तन हुनसक्छ सबै कार्यकर्ताको ले के सोचाइ हुन्छ भन्दाखेरि हाम्रो क्षेत्रको विकास होस् भनेर ऊ पार्टीमा
यस्तो छ अब कुरा गरौँ तपाईँको चुनावी एजेन्डाको कुरा गरौँ किनभने तपाईँ गत संविधान सभामा फोरम लोकतान्त्रिकले तपाईँलाई मनोनयन गरेर लग्यो भनौँ न होइन समानुपातिकबाट हाल्यो यो परिस्थिति हेर्दा तपाईँको निर्वाचन क्षेत्रमा तपाईँले के काम गर्नुभयो अबका तपाईँका चुनावी एजेन्डा के हुन सक्छन् जनताले विश्वास गर्ने आधार के हुन सक्छन् तपाईँको चुनावी एजेन्डा के
म प्रतिनिधि सभामा समानुपातिक तर्फबाट गइसकेपछि त्यसको मुख्य एजेन्डा के थियो भने संविधान लेख्नु भन्ने थियो होइन र त्यो संविधान लेख्नुमा चाहिँ मैले धेरै प्रयास गरेँ धेरै प्रयत्न गरेँ र त्यसको नतिजा हो नि त आज संविधान त हाम्रो अगाडि लेखन भइसकेछ त्यसमा केही कुराहरू संशोधन हुन आवश्यक हुनसक्छ त्यो चाहिँ समय अनुसारले आवश्यकता अनुसारले जुन देशको अखण्डतालाई हेर्दै एकतालाई हेर्दै त्यस संशोधनहरू हुनसक्छ होइन किनभने एकैचोटि पूर्ण रूपमा संविधान त कसैले पनि लेख्नु सक्दैन त्यो एउटा लेख्ने काम त मैले सम्पन्न गरेँ त्यसमा सहभागी भएँ भनौँ न त्यसपछि दोस्रो जुन दुई वर्षको कार्यकालमा धेरै तपाईँहरूले ऐनहरूको निर्माण गर्नु आवश्यक थियो किन नयाँ संविधान अनुसारको चाहिने कानुन ऐनहरू लेख्नुपर्ने थियो त्यसमा पनि मैले धेरै नै कामहरू चाहिँ गरेको छ र त्यसबाहेक यो क्षेत्रमा म आफ्नै यही क्षेत्रमा घर पनि आफ्नै बसोबास सबै भएकोले यो क्षेत्रको विकासको लागि होइन मैले भन न सांसद विकास कोष पनि यसमा लगाएको छु र व्यक्तिगत पनि मेरो जति प्रयासले हुनसक्छ कतै पानी बनाइदिने होइन विद्यालयलाई संरक्षण गर्ने सिपहरू त्यो आफ्नै व्यक्तिगत रूपमा पनि
तपाईँले गरेका काम त जनतालाई थाहा छैन नि
त्यो प्रचार प्रसारमा किन गएन भन्दाखेरि त्यो एउटा एक प्रकारले त्यहाँ पार्टी नै थियो होइन पार्टीले नै त्यसलाई सबै आफ्नै किसिमले चल्ने थियो नि त हामी त्यो त एकदम स्वतन्त्र रूपमा त थिएन एउटा अनुशासन पनि हुन्छ पार्टीभित्र रहिसकेपछि त्यो कुराहरू लेख्ने काम त्यसलाई प्रचार गर्ने काम भनेको पार्टीको थियो तर आज म स्वतन्त्र भइसकेपछि मैले के काम गरेँ त त्यो बेलाका होइन ती कुराहरूको प्रचार प्रसार त
मैले संसद विकास कोषको बजेट कहाँ हाल्नुभयो के पूर्वाधार निर्माण भए जनताका जनताले के सेवा सुविधा पाए यी यावत कुरा त चुनावको मुखमा त जनताले केलाउँछन् होला नि त निहाल्छन् होला नि त
त्यसैको लागि यहाँहरूको सहयोग चाहिन्छ
अब जस्तो गीताजी यो मैले चुनावी एजेन्डाको कुरा गरेँ होइन एकातिर लेखराज भट्ट वाम गठबन्धनको तर्फबाट हुनुहुन्छ अर्कोतिर सुनिल कुमार भण्डारी हुनुहुन्छ होइन तपाईँ चाहिँ स्वतन्त्र रूपमा हुनुहुन्छ उहाँहरूले विकास र समृद्धिको एजेन्डालाई अगाडि सार्नु भएको छ तपाईँको चुनावी एजेन्डा के हुन्छ कैलाली क्षेत्रमा चारका लागि
विकासको एजेन्डा त सबैको छ होइन यो हाम्रो देशलाई हेर्दाखेरि र तपाईँले एकदम विकसित मुलुक हेर्नुभयो भने विकसित मुलुकको एजेन्डा विकास हुन सक्दैन किन त्यहाँनिर विकासका सबै पूर्वाधारहरूको निर्माण भइसकेछ तर हाम्रो जस्तो होइन विकास उन्मुख देशको लागि आज पनि विकास यो एजेन्डा चाहिँ आवश्यक छ विकासका एजेन्डा चाहिँ आवश्यक छ विकासका एजेन्डा सायद सबै दलको सबै उम्मेदवारहरूको एउटा साझा नै एजेन्डा हुन्छ होइन जो जिते पनि उसले विकासका एजेन्डालाई चाहिँ लिएर नै बढ्छ तर त्यो बाहेकका मेरो आफ्नो एजेन्डा चाहिँ के छ भन्दाखेरि त्यो एजेन्डाका साथसाथै अन्य एजेन्डा पनि लिनुपर्छ तपाईँ प्रतिनिधि सभाको चुनाव लडिरहनु भएको छ होइन प्रतिनिधि सभामा बसेपछि तपाईँले के बुझ्नु आवश्यक छ भने संविधानले प्रादेशिक सभालाई होइन तपाईँको स्थानीय तहलाई पनि कसरी सशक्त बनाउने त्यो हाम्रो एजेन्डामा हुनुपर्छ नि त होइन भोलि स्थानीय तहले गर्ने कामै म नै गर्छु भने त मिलेन यदि मैले नै गर्ने भने स्थानीय तहको आवश्यकता किन भयो त प्रदेशको आवश्यकता किन भयो म त स्थानीय तहलाई सशक्त बनाइदिने उहाँलाई योजनाहरू ल्याइदिने उहाँहरूको लागि बजेटको कति आवश्यकता छ ती कुराहरू चाहिँ स्थानीय तहको लागि मैले सहयोग पुर्याउने हो र उहाँले नै गर्छ विकासका कुराहरू यहाँभित्र र प्रतिनिधि सभामा जानेहरूको एजेन्डा त मलाई कस्तो लाग्छ भने ठुलो आयोजना राष्ट्रिय गौरवका आयोजनाहरू जसो भन न तपाईँको यो हाइड्रोको कुराहरू छ पुल निर्माणका कुराहरू छ होइन रेल मार्गका कुराहरू छ ती एजेन्डाहरू त स्थानीय तह र प्रदेश सभाले त सक्दैन होइन त्यस्ता एजेन्डाहरूमा पनि केन्द्रित हुनुपर्छ प्रतिनिधि सभामा जानेले र दोस्रो प्रतिनिधि सभामा जानेवालाले होइन विकासका साथसाथै के भने नीति निर्माणमा पनि फोकस हुनुपर्छ उसले कस्तो नीति निर्माण गर्दाखेरि व्यवसायीहरूलाई, रोजगारी होइन गर्नेलाई, सुरक्षा निकायलाई, सबैलाई सजिलो हुन्छ। त्यस्ता एजेन्डातर्फमा पनि केन्द्रित हुनुपर्छ मलाई लाग्छ। त्यसका नीति निर्माणमा पनि जोड दिँदै होइन, त्यो जाने नै छ। र मलाई अर्को एउटा प्रमुख कस्तो लाग्छ भने, तपाईँ सबैले विकासका एजेन्डा खोजिरहेछ भने, हाम्रो हरियाली, हाम्रो खोला नालालाई कसले संरक्षण गर्ने त? विकास भनेको भौतिक पूर्वाधारहरू निर्माण गर्ने चाहिन्छ भने यो सुविधाका कुरा हो, जानु पनि पर्छ। तर साथसाथै हाम्रा प्राकृतिक सम्पदालाई संरक्षण गर्ने कि नगर्ने,
भने प्राकृतिक स्रोत साधनलाई पनि जगेर्ना गर्नु
पर्छ।
अब अन्त्यमा मलाई यो कुराकानीको एक दुईवटा प्रश्न मसँग छ। म तपाईँको निवाससम्म आइरहँदा यहाँको बाटो घाटो, यहाँको अवस्था हेर्दा बडो दुःख लाग्यो।
हजुर,
होइन, धुलाम्मे छ, वर्षायाममा हिलाम्मे हुन्छ, कच्ची सडक छ, पिच हुन सकेन। यहाँका जनताको आशा अपेक्षा धेरै छ, हेर्नुहोस्,
धेरै
छ। होइन, नदीको कटान छ, ऐलानीको समस्या छ, सुकुम्बासी छन्, मुक्त कमैयाहरू छन्। उहाँहरूको व्यवस्थापनका लागि अहिलेसम्म काम गर्न सकेन नि नेताहरूले, तपाईँ गर्नुहुन्छ भने विश्वास गरौँ हामीले।
एकदमै विश्वास गर्नुपर्छ होइन। र अघि मैले अलिकति त भनिसकेको छु होइन, त्यो क्षेत्रमा बसेर दुवै जसले अहिले उठिरहनु भएको छ भन न, जुन भनौँ दलबाट प्रतिनिधित्व भइरहनु भएको छ, उहाँको त्यो त पहिलादेखि नै त यो क्षेत्रमा त प्रतिनिधित्व त भइरहेछ। हुँदा हुँदै पनि खोइ त विकास, यहाँले जुन भनिरहनु भएको छ होइन, बाटो यस्तो छ होइन, खाने पानीको समस्या छ। मैले त धेरै ठाउँमा आफूले भ्याएसम्म खाने पानीको व्यवस्थाहरू गर्दै
गएको छु,
कटानहरू, त्यो व्यवस्था खोइ भयो त होइन। यदि हामीले ठुलै दलले मात्रै गर्छ भनेर बस्ने हो भने आगामी दिनमा पनि यो विकास सम्भव छैन।
सुकुम्बासीहरू अहिलेसम्म व्यवस्थित गर्न सकेन, पुनस्थापित गर्न सकेन, मुक्त कमैयाहरू अहिले पनि कमैयाको दासताको जिन्दगी बिताइरहनु भएको छ, उहाँहरूको व्यवस्थापन सरकारले गर्न सकेन, राजनीतिक दलले गर्न सकेनन्।
सबभन्दा पहिला त तपाईँले के हुन्छ भने, उहाँहरूको अस्तित्वलाई स्वीकार गर्नुपर्छ होइन। जुनसुकै वर्गको होस्, जुनसुकै जातिको होस्, धर्मको, उहाँको अस्तित्वलाई तपाईँले स्वीकार गर्नुपर्छ, माया गर्नु सक्नुपर्छ होइन। जुन दिन तपाईँले उहाँलाई माया गर्नु सक्नुहुन्छ होइन, सबभन्दा मुख्य व्यक्ति भनेको जीवन हो, त्यो जीवनलाई तपाईँले माया गर्नुभयो भने जीवनलाई चाहिने अन्य पूर्वाधार त स्वतः आए हुन्छ होइन। जब म देख्छु कि यो व्यक्तिमा खानाको समस्या छ, पानीको समस्या छ भनेर, म त त्यो व्यक्तिलाई माया गर्दैछु नि त मैले त्यो व्यक्तिको लागि यी पूर्वाधारको निर्माणमा त म कटिबद्ध भएर अगाडि बढ्छु। त्यस कारण मेरो सधैँ मैले मलाई कस्तो लाग्छ भन्दाखेरि, एउटा महिला वर्गलाई पनि प्रतिनिधित्व गरिरहेको हुनाले चाहिँ, आमाको समस्या, छोराछोरीको समस्या, एउटा व्यक्ति, एउटा जीवनको महत्त्व कति हुन्छ त होइन, त्यो जीवन चाहिँ एउटा फोकसमा राख्नुभयो भने तपाईँको यो जति पनि छ नि विकासका कुराहरू हामी गरिरहेछौँ, कानुनका कुराहरू हामी गरिरहेछौँ, त्यो त स्वतः बन्छ।
अब यो परिस्थिति हेर्दा गीता राणाजी, गीता छेत्रीजी, यो परिस्थिति हेर्दा तपाईँलाई के लाग्छ, वाम गठबन्धनको तर्फबाट लेखराज भट्टजी पूर्व मन्त्री यस क्षेत्रबाटै प्रतिनिधित्व गर्नुभयो 2064 सालको निर्वाचनमा, पहिलो निर्वाचनमा, त्यसपछि काङ्ग्रेसका दीर्घ भारजीले जित्नुभयो, जो चाहिँ राज्य मन्त्री बन्नुभयो होइन, अहिले सुनिल कुमार भण्डारीलाई अगाडि सारेको छ, यी दुई कडा प्रतिस्पर्धीको बिचमा तपाईँको पनि उम्मेदवारी स्वतन्त्र रूपमा छ, तपाईँको प्रतिस्पर्धा कोसँग हुन्छ होला?
अहिले तपाईँले हेर्नु न, उहाँहरूको के भन्दाखेरि चुनाव एजेन्डा मैले पढिरहेको छु, सुरुदेखि नै पढ्दैछु होइन। एउटाले के भनिरहेछ भन्दाखेरि, लोकतन्त्रको लागि भनिरहेछ होइन। अब अर्कोको पनि होइन, स्थायित्व दिने होइन, एकदम निर्वाचित राष्ट्रपति या
प्रधानमन्त्री,
वाम सरकार भन्दा पनि उहाँहरूको एउटा सोच होइन, वाम सरकारै ल्याउने भन्ने कुरा त त्यो जनताले निर्धारण गर्ने हो, उहाँले गर्नु त मिल्दैन होला, भोलि कसलाई दिन्छ त्यसले निर्धारण गर्छ। तर उहाँहरूको सोच चाहिँ के भन्दाखेरि, कार्यकारिणी राष्ट्रपति ल्याउने, कार्यकारिणी प्रधानमन्त्री ल्याउने भन्ने उहाँहरूको सोच, उहाँहरूको लोकतन्त्रको सोच होइन। दुइटैको सोच चाहिँ मलाई अतिवाद लाग्छ क्या होइन। अतिवाद किन लाग्छ भन्दाखेरि, यो हाम्रो जस्तो देश जहाँ अहिले पनि एजेन्डा के छ भने विकासको एजेन्डा छ,
जहाँ चाहिँ करिब करिब 80-70% अशिक्षित वर्गहरू छन् नि त,
त्यो ठाउँमा उहाँहरूको एजेन्डा जुन अहिले ल्याइरहनु भएको छ होइन, त्यो एजेन्डामा कसो हुनसक्छ भने, भोलि कार्यकारिणी राष्ट्रपति बन्यो होइन, कार्यकारिणी प्रधानमन्त्री बन्यो भने राजनीतिले त स्थायित्व पाउँछ, उहाँहरूले त अब आफ्नो ठाउँमा अडेर बस्नु पाइन्छ, त जनतामा होइन त्यो अधिनायकवादी नआउला भन्ने त सब होइन, त्यो सम्भावनालाई पनि नकार्नु त सक्दैन, किन जनता त त्यति शिक्षित छैन। कति देशमा भन कार्यकारिणी राष्ट्रपति छ तर जनता त शिक्षित छ नि त होइन। जबसम्म तपाईँले शिक्षा ल्याउनु हुँदैन, शिक्षाले शोषण समाज शोषण गर्नु दिँदैन, समाजलाई शोषण रहित समाजको निर्माण गर्ने भने तपाईँलाई शिक्षा चाहिन्छ। तर अहिले हाम्रोमा शिक्षा पूर्ण रूपमा आइसकेको छैन, त्यसबाट शोषण हुनसक्छ भन्दाखेरि, त्यो मलाई के लाग्छ भने त्यो पनि अतिवाद हो। अब यतातिर लोकतन्त्रका कुरा गर्ने भने अब यता थ्रेसहोल्ड ल्याइदिने होइन, नयाँ विचारहरूलाई आउनै नदिने, पार्टी नै एकीकरण गरिदिने होइन, त्यसबाट त नयाँ सोच कसरी आउँछ? लोकतन्त्र कसरी भयो त त्यो? लोकतन्त्रमा त स्वतन्त्रता पनि चाहिन्छ।
बहुदलीयको कुरा गर्ने हामी थ्रेसहोल्ड राखेर चाहिँ होइन त्यो किसिमले सिन्डिकेट भनौँ न एउटा किसिमको त्यो अवरोध गरे जस्तो देखिन्छ।
मलाई थ्रेसहोल्ड पनि खराब लाग्दैन, तर के भने बिस्तारै आउने हो। एकैचोटि 3% गर्दाखेरि त आज धेरै
1.5% गर्नु पर्थ्यो त,
कम गर्नु पर्थ्यो, त्यो त अब त्यहाँ तर्क हुनु पर्थ्यो होइन। अहिले त धेरै पार्टी
संसदमा साना साना एउटा सिटेले पनि एक सिट ल्याउने, एउटा सांसद बन्ने अनि सरकारमा चाहिँ बार्गेनिङ गरेर मन्त्री बन्ने नेपालको प्रचलन यहाँले देख्नु भएको छ
होइन। त्यसको लागि त जनता पनि अलिकति सतर्क हुनुपर्छ होइन, ठुला पार्टीहरू पनि सतर्क हुनुपर्छ। थ्रेसहोल्ड त आवश्यकै पर्छ होला, किनभने हामी यता कार्यकारिणी राष्ट्रपतिमा नजाने भने त थ्रेसहोल्ड त चाहिन्छ, तर थ्रेसहोल्ड पनि तपाईँले बिस्तारै ल्याउने हो नि त। एकैचोटि जहाँ मान्छे अशिक्षित छ, गरिबी छ, त्यो ठाउँमा एकैचोटि थ्रेसहोल्ड ल्याउँदाखेरि तपाईँको नयाँ विचार आउँदैन। त्योभन्दा पनि मलाई के लाग्छ भने युवा पुस्ताहरूले के गर्ने त, नयाँ युवा पुस्ताहरूमा त नयाँ विचारहरू हुनसक्छ, ती विचारहरू त कहिले पनि अगाडि आउँदैन।
अन्तमा जाँदा जाँदै तपाईँसँगको यो संक्षिप्त अन्तर्वार्ता भन्नुपर्छ, करिब करिब 18 मिनट हामीले टक गरिसकेका छौँ, अब 1-2 मिनट मात्रै बाँकी छ। अन्त्यमा तपाईँलाई कैलाली क्षेत्र नम्बर 4 को जनताले किन मत दिने र तपाईँको जित्ने आधार के छ?
कैलाली क्षेत्र नम्बर 4 ले के गर्नुपर्छ भन्दाखेरि रोज्दाखेरि जसले विकास गर्न सक्छ, जसमा क्षमता छ, जसका इमान्दारिता पनि छ, जसले केही गरेर देखाइ पनि सकेछ विगतका दिनमा, त्यसको इतिहास पनि हेर्ने, त्यो व्यक्ति कस्तो छ होइन, त्यो हेरेर उहाँले चाहिँ आफ्नो अमूल्य मत चाहिँ हाल्नुपर्छ। र मलाई के लाग्छ भने यी सबै विषयहरूमा मैले आफैले त भन्नु मिल्दैन, तर मलाई कस्तो लाग्छ भन्दाखेरि म एउटा इमान्दारीका साथ म धेरै काम गर्नु सक्ने व्यक्ति हो होइन। मैले आफ्नो जीवनमा धेरै सङ्घर्ष पनि गरेको छु र यो क्षेत्रलाई चाहिँ मैले धेरै राम्रो होइन, एउटा क्षेत्रको विकास भयो भने त्यसको उदाहरण त अर्को क्षेत्रमा पनि पर्छ,
एउटा
यो त मैले गरेर देखाउनु पर्छ र अहिलेसम्म गरेका कामको उहाँहरूले मूल्याङ्कन गर्नुपर्छ। पहिलाका गरेका कामहरू, पहिलाले गरेका कामहरू र मैले गरेका कामहरू होइन, सानै रूपमा भए पनि उहाँहरूले मूल्याङ्कन गर्न सक्नुपर्छ। त्यो मूल्याङ्कन गरेर यदि उहाँहरूले मलाई जिताउँछ भने यसबाट अन्यलाई पनि लाभ चाहिँ हुन्छ, यो क्षेत्रलाई त होइन धेरै यसको उन्नति त हुन्छ, विकास हुन्छ। शिक्षाहरूमा मैले जुन आफ्नो एउटा लामो अनुभव छ, शिक्षामा, स्वास्थ्यमा होइन, ती सबैका मैले आफ्नो भन न यति लामो जुन एउटा अनुभव, एउटा मैले गरेका कार्यहरू, त्यसबाट चाहिँ यो क्षेत्रलाई चाहिँ धेरै लाभ चाहिँ हुनसक्छ।
जीवनको रेस्ट लाइफ चाहिँ यो समयलाई चाहिँ अब जनताका लागि सर्भिसर भएर काम गर्न चाहनुहुन्छ?
सर्भिसर त म पहिल्यैदेखि छु होइन, शिक्षा क्षेत्रमा लागेका व्यक्तिहरूले जहिले पनि समाजलाई सेवा गर्ने भन्ने उहाँहरूको धारणा त रहन्छ। र मलाई यदि तपाईँहरूले धेरै ठाउँबाट विचार गर्नुभयो भने मैले समाज सेवाको कामबाट म पछाडि छु, कहिले पनि भएन। तर राजनीतिमै जाने भन्ने कुरा चाहिँ म त्यति अगाडि चाहिँ थिएन, म चाहिँ कस्तो भने समाज सेवामा बढी विश्वास गरेँ। तर समाज सेवाले मलाई के अनुभव देखायो भने ठुल्ठुला काम गर्नलाई त तपाईँ राजनीति नै चाहिँदो रहेछ होइन, राजनीतिमा प्रवेश नगरिकन तपाईँले ठुला काम गर्नु सक्दैन। त्यसका अब ठुलो कामहरू पनि गर्नु पर्यो, ठुलो विकासहरू गर्नु पर्यो, शिक्षामा आमूल परिवर्तन ल्याउनु, त्यो सबै गर्नुको लागि चाहिँ राजनीतिकै आवश्यकता पर्छ।
जितेर कहीँ कतै फेरि काठमाडौँतिरै बस्ने त सोच बनाउनु भएको छैन, जनताले शङ्का गर्न सक्छन् नि त।
प्रतिनिधि सभा भनेपछि त्यसका बढीभन्दा बढी काम राजनीतिमै हुन्छ, केन्द्रमा नै हुन्छ, त्यो कुरा त सबैले स्वीकार गर्नुपर्छ। तर अब क्षेत्रमा कसरी काम गरिन्छ भन्दाखेरि त्यो त तपाईँका योजनाहरूबाट काम हुन्छ होइन, तपाईँका बजेटबाट काम हुन्छ, तपाईँका कार्यक्रमबाट काम हुन्छ, कार्यतालिकाबाट हुन्छ, मैले आउने र भेटघाट गर्ने जुन छ त्यसबाट हुने नै काम। किनभने तपाईँले खालि क्षेत्र नम्बर 4 केन्द्रित हुने हो भने तपाईँ स्थानीय तह छ, प्रदेश छ, तर यो त प्रतिनिधि सभाको हो, यो त कस्तो छ भन्दाखेरि त्यहाँका काम पनि गर्नुपर्छ, यहाँका काम पनि गर्नुपर्छ, दुइटै कामलाई मिलाउनु सक्ने तपाईँको नेता चाहियो, त्यो क्षमता त मसित छ नि त।
स्वतन्त्र उम्मेदवारबाट उम्मेदवारी दिनुभएको छ यहाँले, चुनाव चिन्ह के छ, अन्त्यमा जनतालाई यहाँको आग्रह अनुरोध के छ?
अहिले मैले चुनाव चिन्ह पाएको चाहिँ चङ्गा होइन, चङ्गा मलाई त्यो चुनाव
चङ्गा नै रोज्नुभयो, त्यति धेरै अप्सन थियो।
अब चङ्गा त एउटा त एकदम रङ्गी बिरङ्गी हुनसक्छ होइन, धेरै रङ्गी बिरङ्गी हुनसक्छ। र मलाई कस्तो लाग्छ भने हाम्रा बालबालिकाको, हाम्रो युवाहरूको जीवन चाहिँ एकदम रङ्गी चङ्गी नै हुनुपर्छ, सबै कतै दुःख सहिरहने होइन, सबै कति गरिमा बस्ने, एउटा रङ्गी बिरङ्गी हुनुपर्छ। चङ्गा चाहिँ उडेर एउटा माथि जान्छ के होइन, त्यस कारण चाहिँ सबै उचाइमा जाओस्, उडानका साथ हामी सबै जाउँ, भन्ने किसिमले मलाई चङ्गा रोज्नुमा चाहिँ मन लाग्यो होइन. उचाइ एउटा त्यसले उचाइ देखाउँछ, अर्को रङ्गी बिरङ्गी उजालो देखाउँछ, प्रकाश देखाउँछ होइन, खुसी देखाउँछ.
ब्राउडली सोच पनि दियो दियो भनौँ न, ब्राउडली थिङ्किङ.
त्यही थिङ्किङले गर्दाखेरि मैले अन्य भन्दा चाहिँ होइन त्यो चङ्गाले चाहिँ धेरै कुराको त्यहीले नै भनिरहेको छ होइन. हामीलाई कस्तो जीवन चाहियो, रङ्गी बिरङ्गी खुसी भएका जीवन, उडानका जीवन, उचाइका जीवन चाहिन्छ भनेर मैले चुनाव चिन्ह चाहिँ रोजेका.
जनतालाई केही आग्रह अनुरोध छ, कस्तो व्यक्ति चुन्ने, के गर्ने, तपाईँलाई मत कसरी दिने, धेरै कुराहरू छन्.
यो प्रतिनिधि सभाको चुनाव 5 वर्षमा आउँछ. उहाँले कस्तो उम्मेदवारी कसैलाई मत दिनुपर्छ भन्दाखेरि भोलि 5 वर्षसम्म उहाँको साथमा बसेर उहाँलाई विकासमा सहयोग गर्ने, उहाँको दुःख सुखमा काम लाग्ने होइन, शिक्षा सबै ठाउँमा विकास गरिदिने व्यक्तिलाई उहाँले रोज्नुपर्छ होइन. रोजेन भने त्यो 5 वर्ष यदि यतिकै खेर जाने भने 5 वर्ष उहाँहरू धेरै पछाडि पर्छ, यो क्षेत्रका जनताहरू धेरै पछाडि पर्छ. त्यस कारण चाहिँ 5 वर्ष एउटा अमूल्य समय हो उहाँको लागि, विकासको लागि.
पार्टीगत स्वार्थभन्दा माथि उठेर मत देला नि जनताले.
पार्टीगतमा त मैले भने नि पार्टीले त कस्तो हुन्छ भन्दाखेरि उहाँले पार्टीका कुराहरू पनि सुन्ने हो, कार्यकर्ता भइसकेपछि पार्टीका कुराहरू पनि सुन्ने हो. तर उहाँले चाहिँ अब नयाँ आइसकेको छ, संविधान नयाँ छ होइन, नयाँ आवश्यकता छ होइन, नयाँ सोचको खाँचो छ भने, जसले नयाँ सोच नयाँ आवश्यकताका साथ आइरहेछ भने त्यसतर्फमा पनि उहाँले ध्यान पुर्याउनै पर्छ. अब पुरानै सोचमा जाने भने त अहिलेसम्म के भएको छ त हाम्रो देशमा होइन, पार्टी आउँछ जित्छ होइन, तपाईँले उहाँ शासन गर्छ, अहिले त म शासनै भन्छु, उहाँले शासनै गर्ने जुन परम्परा गरेछ, अब थ्रेसहोल्डबाट पनि त्यही शासनै हुन्छ, जनताको लागि काम चाहिँ कमै हुन्छ. त्यसतर्फ भन्दा हटेर उहाँले पनि आफ्नो सोचमा त परिवर्तन ल्याउनु पर्छ. जबसम्म उहाँले सोचमा परिवर्तन ल्याउँदैन होइन जनताले, तबसम्म त यो विकास त होइन, एउटै भन भोलि यो क्षेत्र नम्बरबाट 4 जसले विजय प्राप्त गरेर जान्छ उसले मात्रै त सबै कुरा त सक्दैन, उसले त व्यवस्था मिलाउन सक्छ. सोचमा परिवर्तन त हामी सबैले नै ल्याउनु पर्छ.
थ्याङ्क यू सो मच समय दिनुभयो, थ्याङ्क यू सो मच. यहाँलाई धेरै धेरै शुभकामना छ, पुनः पनि यहाँको जित सुनिश्चित होस् हाम्रो शुभकामना. थ्याङ्क यू सो मच समय दिनुभयो.
हजुर धेरै धेरै यहाँलाई पनि धन्यवाद, हाम्रो दिनेश एफएमलाई मलाई एउटा मौका दिनुभएको छ होइन. म धेरै प्रचार प्रसारमा त म कहिले अगाडि गएको पनि छैन, तर अहिलेको आवश्यकता यो प्रचार प्रसार गर्नुपर्छ जस्तो मलाई लागेछ, र त्यसको लागि चाहिँ यहाँले जुन एउटा जुन अलि अप्ठ्यारा क्वेसनहरू सोधेर भए पनि मेरा विचारहरूलाई अगाडि राखिदिनु जुन सहयोग पुर्याउनु भएको छ त्यसको लागि म दिनेश एफएमलाई र यहाँलाई पनि व्यक्तिगत रूपमा चाहिँ धन्यवाद दिन चाहन्छु.
थ्याङ्क यू सो मच. आदरणीय श्रोता, यतिखेर हामीसँग हुनुहुन्थ्यो कैलाली क्षेत्र नम्बर 4 स्वतन्त्र उम्मेदवार दिनुभएको प्रतिनिधि सभाका लागि गीता छेत्री हुनुहुन्थ्यो. उहाँसँग कुराकानी सँगै यतिखेर म छोट कमर्सियल ब्रेकमा जान्छु.
हर समय प्लुटोमाई
चुनाव जितेपछि बेपत्ता तपाईँले भोट माग्न आएको गाडी बाटो अहिले धान रोप्ने खेत भएको छ, थाहा छ?
ल ल ठिक छ. अनि तपाईँको नि
के हुनु, स्वास्थ्य चौकी जाँदा स्वास्थ्य कर्मी छैनन्, तपाईँले हेर्नु पर्दैन.
ठिक छ, स्वास्थ्यकर्मीको बारेमा बुझ्छु र तपाईँले अन्य विषयमा देखाएको चासोको पनि सम्मान गर्छु. यी कामहरू तपाईँ हामीले प्रक्रिया पुर्याएर प्राथमिकताको आधारमा गर्ने हो. काम धेरै छन्, पालै पालो सम्पन्न गर्नुपर्छ, जुन कुरा तपाईँहरूले पनि बुझिदिनु पर्यो. र यसका लागि गाउँ कार्यपालिकाको बैठक अनि गाउँ भेला गरेर आवश्यक कानुन बनाएर प्रक्रिया अघि बढेपछि काम अघि बढ्छ.
स्थानीय तहमा गरिनुपर्ने विकासका कामहरू निर्वाचित जनप्रतिनिधि र नागरिक दुवैले संवाद र सहकार्य गर्दै पूरा गरौं.
USAID को सहयोगमा पारस्परिक जवाफदेता कार्यक्रमद्वारा जनहितका लागि जारी सन्देश.
DFM टाइम चेक. It's 8 AM.
दिनेश एफएम. स्टुडेन्ट भिसामा जापान जान चाहने विद्यार्थीहरूका लागि सुवर्ण अवसर। राइनो इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी शाखा थनगढीबाट जापानिज भाषा कोर्स गराएर स्टुडेन्ट भिसामा जापान पठाइन्छ। इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ। सम्पर्क राइनो इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी शाखा कार्यालय रातोपुल थनगढी, सम्पर्क फोन 0915274478 र मोबाइल नम्बर 9858241635 र 9848420243।
ए राम भाइ, तिमी कस्तो खालको मान्छे हो यार, फोन गरिरहेछु अघिदेखि फोनै उठाउँदैनौ त।
ओहो मापाउ दाजु मापाउ, यो मोबाइल बिग्रिएर न फोन गएको थाहा हुन्छ न फोन आएको थाहा हुन्छ।
स्टार मोबाइल ग्यालरीमा तिम्रो त्यो बिग्रेको मोबाइल लगिहाल, झन्झटै साथ।
तपाईँले पनि यस्तै झन्झट बेहोरिरहनु भएको छ भने सम्झनुहोस् मोबाइल एसेसरिज एन्ड हार्डवेयरको थोक तथा खुद्रा विक्रेता स्टार मोबाइल ग्यालरीलाई एलसीडी, टच फोल्डर, हेडफोन, चार्जर, ब्याट्री, एसएमडी, टच मसिन, टुलकिट आदि पाउँछ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला। स्टार मोबाइल ग्यालरी, ट्राफिक चोक विशाल नगर गल्ली, सरोज मेडिकल नजिकै। प्रोप्राइटर मोहम्मद नौसाद, 9811367335, 9840445404।
होइन सात समुद्र पारी गाकाहरूले उत्तिखेर पैसा पठाउन मिल्ने, तिमी त्यही नजिकको भारतमा गएर पनि पैसा पठाउन कति गाह्रो भएको, उतै घरजम गर्न लाग्यो कि क्या हो?
भारतबाट
पैसा पठाउन मिल्ने सनराइज बैंकको सूर्योदय रेमिटको विज्ञापन रहेछ क्या?
त्यसले अलि ठुलो पार्ट त म पनि सुन्छु।
भारतको आईडीबीआई बैंकबाट नेपालमा सनराइज बैंकको सूर्योदय रेमिटमा पैसा पठायो भने तुरुन्तै पैसा पाइन्छ।
बुझे हैन, पठाए भन बुढा, कति गर्छौ पर्या छ पैसाको?
त्यसो भए तैले पनि फोन राखे भन त ए बुढी।
ल नाम सम्झौ नि, नेपालमा सनराइज बैंकको सूर्योदय रेमिट अनि भारतमा
आईडीबीआई बैंक रेमिट सूर्योदय।
पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बस। यहाँहरू सुन्दै हुनुहुन्छ प्रदेश नम्बर सातको आवाज हो यो दिनिस एफएम 93.8 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ। र भर्खरै मात्र हामीले कुराकानी गऱ्यौँ कैलाली क्षेत्र नम्बर 4 स्वतन्त्र उम्मेदवारी दिनुभएको व्यक्ति हुनुहुन्थ्यो गीता छेत्रीसँग हामीले कुराकानी गऱ्यौँ। आगामी दिनमा उहाँसँग हामी चुनावको माहौल तातेसँगै अन्य विषयमा हामी कुराकानी गर्छौँ, कस्तो प्रभाव पर्दैछ त ग्रामीण क्षेत्रमा, र यसै सन्दर्भमा अब हामी नयाँ वैकल्पिक शक्तिको रूपमा उदाएको विवेकशील साझा पार्टीतर्फ पनि लहर चल्दै गएको छ, यो विषयमा हामी कुराकानी गर्दैछौँ। कैलाली क्षेत्र नम्बर 4 कस्तो माहौल बनाइरहनु भएको छ त उहाँहरूले, विभिन्न क्षेत्रमा उहाँहरूको प्रभाव कस्तो छ, के युवा पुस्ताले मात्रै उहाँहरूलाई भोट दिने या समृद्धि र विकासका लागि भोट माग्दै हुनुहुन्छ त उहाँहरूले, यो विषयमा कुराकानी गर्नका निम्ति यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा कैलाली क्षेत्र नम्बर 4 प्रतिनिधि सभाका लागि उम्मेद्वार विप्लव मल्ल, विनोद मल्ल हुनुहुन्छ विप्लव, उहाँलाई म वेलकम गर्छु। विनोदजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धेरै धन्यवाद।
एटफर्स्ट त यहाँलाई शुभकामना छ, जुन चाहिँ यहाँले टिकट प्राप्त गरेर यतिखेर विवेकशील साझा पार्टीको तर्फबाट उम्मेद्वार हुनुभएको छ कैलाली क्षेत्र नम्बर 4 होइन?
हजुर।
ठुला हस्तीहरूको बिचमा यहाँको पनि प्रतिस्पर्धा रहेको छ, लेखराज भट्ट एकातिर, सुनिल कुमार भण्डारी अर्कोतिर गीता छेत्रीको बिचमा तपाईँको प्रतिस्पर्धा पनि छ, तपाईँको उम्मेदवारी किन छ कैलाली क्षेत्र नम्बर 4 भन्नुहोस् त।
यहाँ हस्तीहरू, नामको हस्तीहरू त थुप्रै छन्, योभन्दा अगाडि पनि नामका हस्तीहरू धेरै जोडिएकै हुन् र अहिले मेरो मुख्य उद्देश्य र मेरो एजेन्डा भनेको नै उहाँहरूको हस्तीको बिचमा जो कुराहरूले योभन्दा अगाडि विगतमा भए तर मैले र म जस्तै थुप्रै युवाहरू टुलुटुलु हेरेर गएको अवस्था हो, तसर्थ मैले आफ्नो मुख्य एजेन्डा नै यो अँध्यारो र उज्यालोको लडाइँ हो र अँध्यारोको उज्यालोको लडाइँको लागि सम्पूर्ण एउटा युवा जमात, अहिले विवेकशील साझा पार्टीमा चाहिँ सबै युवाहरू मात्र छ भन्ने यो भ्रम छ र सानो एउटा बालकदेखिले वृद्धसम्म पनि विवेकशील साझा पार्टीले केही गर्छ र यसलाई दिनुपर्छ र अब भनेको यो बाउ बराजेको कुरा होइन, अब युवाहरूलाई हस्तान्तरण गर्नुपर्छ भन्ने महल जो पाएका छौँ र यो गठबन्धनै जो बनेको छ, यो विवेकशील साझा पार्टी जुन तरिकाले युवाहरूलाई अगाडि बढ्यो र यो विवेकशील साझा पार्टीको डरले नै त्यो एउटा यो गठबन्धन होइन एउटा ग्याङ बनाएर आयो कि अब युवाहरूले हाम्रो साथ छोडे, युवाहरू त्यसमा पनि शिक्षित युवाहरू एकातिर गए, अब गाउँमा कसरी छिर्ने त भनेर कुनै बाहना नपाइसकेपछि उनीहरू एउटा ग्याङ बाँधेर गाउँघर र टोलमा भ्रम छिर्न आएका छन्। ठुला ठुला योजनाहरू अथाह चुम्ने योजनाहरू लिएर आउनु भएको छ, हामीलाई त्यो योजनाहरू थाहा छैन। तर हाम्रो क्षेत्र नम्बर 4 कैलालीको कुरा गर्ने हो भने अझ पनि हाम्रो गोदावरी नगरपालिका दिसा पिसाब मुक्त घोषणा हुन सकेको छैन यहाँ। र स्मार्ट सिटीको कुरा हुँदैछ, यहाँ रेलको कुरा हुँदैछ, कहिले ती जनताहरूले आफ्नो घरमा टोयलेट कहिले बनाउन, शौचालय कहिले बनाउन सक्ने हैसियत राख्ने, साक्षरता अगाडि कहिले बढाउन सक्ने, यी मुद्दाहरू त छैनन्। र तपाईँलाई तपाईँ पनि सोध्नु होला कि उनीहरूले यी मुद्दाहरू कहाँ छन् र उनीहरूले के गर्दै हुनुहुन्छ।
हामी सबैलाई सोध्छौँ विप्लवजी, हामी सबैलाई यो भनौँ न, हामी यो तातो बहस गरिरहेका छौँ, सबैलाई हामी ध्यान केन्द्रित गरिरहेका छौँ, जनतालाई सचेत पनि बनाइरहेका छौँ। अब विप्लवजी, उहाँहरूको इतिहास लामो छ, हेर्नुहोस् 2004 सालदेखि नेपाली काङ्ग्रेस छ त्यसरी नै भन्ने हो भने कम्युनिस्ट पार्टीहरू पनि 2006 सालदेखि यसरी लागिरहनु भएको छ, अहिले वाम गठबन्धन बनाउनु भएको छ उहाँहरूले। यो परिस्थितिमा हेर्दा लामो इतिहास बोकेका पार्टीहरूसँग तपाईँ प्रतिस्पर्धा गर्न सक्नुहुन्छ आज, बताउनुहोस् न त।
जनताहरूले प्रतिस्पर्धा, मेरो प्रतिस्पर्धा कसैसँग पनि छैन, प्रतिस्पर्धा र जित्ने उहाँहरू जित्नुहुन्छ होला सायद, तर मलाई चुन्नुहुन्छ किनभने मैले यहाँको वास्तविक एजेन्डाहरू लिएर गइरहेको छु, जनताको एजेन्डा हो, मैले आफूले बनाए होइन। उहाँहरूले यही अपरियामा नै सञ्चार माध्यममा आएका छन्, सिसिटिभी क्यामेरा चलिरहेको छ, तर एउटा पुलिस अनि एउटा राजस्वको अधिकृतले 40,000 क्यास लिइरहेको छ। यो हो अध्यारो र उज्यालोको लडाइँ भनेको हाम्रो, यो जो दिउँसै छ, उज्यालो छ, सूर्य उदाएको छ, तर पनि त्यहाँ के भइरहेको छ, रात भइरहेको छ, एउटा सिस्टममा त्यो थोत्रो बनाइएको छ। आसेपासेहरू र यो के भन्छन् हैकमवाद पुँजीवाददेखि लिएर आफ्ना मान्छेहरूलाई मात्र त्यो ठाउँमा राखेर जसरी अँध्यारो बनाइएको छ, सबैको अनुहार र निराशा र अनि आँखामा दिउँसै हेर्न सक्ने क्षमता पनि सबैमा बनाइएको छैन। यसकारण उहाँहरूसँगको लडाइँ होइन, तर विवेकशील साझा पार्टी, मेरो व्यक्तित्व विनोद मल्ललाई चुन्ने होइन यहाँको जनताले, विवेकशील साझा पार्टीले बोकेको एजेन्डालाई
भने तपाईँले भने अब नेपालमा विकल्प भने जनताका लागि नयाँ परिवर्तनको एउटा सम्भाग भनेको विवेकशील साझा पार्टी हो भनिरहनु भएको छ यहाँले, जनताले विश्वास गर्ने आधार के छ भन्नुहोस् त आज?
जनताले विश्वास गर्ने एउटै आधार हो कि योभन्दा अगाडि पटक पटक दिइसक्नुभयो तपाईँहरूले, कति दिन सकिहाल्नुभयो कि योभन्दा यो वर्ष म यति गर्छु भनेर आए, फेरि पनि आए र जनताहरू उनीहरूलाई गाली गरे, जनताहरूलाई फेरि पनि यसपालि त मैले यति गरेँ त्यसपछि गर्छु भने, गर्दा 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 जनताहरूमा के भयो भने आफै निराश भएको अवस्थामा जनताहरूले विवेकशीललाई विश्वास गरेको होइन कि जनताहरू खुदै विवेकशील हुनुपर्छ र एउटा विकल्पको रूपमा एउटा केही न केही आउनुपर्छ भनेर सोचेका थिए। तर अब जनताहरूलाई के भने सोच्नु हुँदैन, कसैको आश गर्नु हुँदैन, हामी सबैले चाहिँ विवेकशील बन्नुपर्छ र आश र भरोसामा होइन, जुन विकासको बजेट आएको छ त्यति मात्र खर्च हुने हो भने पनि धेरै कुरा हुन सक्छ, तसर्थ यिनीहरूमा खर्च गर्ने हैसियत कसैमा पनि छैन। तर साँच्चीकै अहिलेको युवा तथ्यमा कुरा गरेर अगाडि बढ्ने हो भने यो विवेकशील साझा पार्टीसँग जो क्षमता, जो ऊर्जा र जो शक्ति छ, यो एकदमै हाम्रो लागि हो र हाम्रो विकासको लागि हो भन्ने जनता स्वयं आफै विकल्प खोजिरहेको छ।
तर त्यो तपाईँले भनेअनुसार विनोदजी, जनता स्वस्फूर्त रूपमा यसरी स्वतन्त्र आफ्नो मताधिकार प्रयोग गर्न सक्नु होला, किनभने प्रलोभनको अहिले त खेती हुँदैछ हेर्नुहोस् होइन, विभिन्न किसिमका चाहिँ भनौँ न उहाँहरूले भोज भतेर गर्दै हुनुहुन्छ, भोटलाई किन्दै हुनुहुन्छ, यो परिस्थिति ग्रामीण क्षेत्रमा छ, निर्वाचन आयोगलाई पनि हामीले खबरदारी गरिरहेका छौँ। यो परिस्थितिमा हेर्ने भने एउटै सांसदले जो चाहिँ पूर्व सांसदहरू हुनुहुन्छ, उहाँहरू उम्मेद्वार हुनुहुन्छ, 10-10 गाडी चाहिँ कुदाएको मलाई फोटोसहित आएको छ, मैले निर्वाचनका प्रमुखलाई पनि यो विषयमा भनिसकेका छु होइन, उहाँहरूको चाहिँ उम्मेदवारीको विषयलाई लिएर। यो परिस्थिति हेर्दा विनोदजी, अब जनताले चाहिँ नयाँ विकल्प खोजिरहेको छ भनेर यहाँले भनिरहँदा, तपाईँको चुनावी एजेन्डा के छ कैलाली क्षेत्र नम्बर 4 समग्र प्रदेश नम्बर 7 तपाईँको उम्मेदवारी दिइरहँदा तपाईँलाई विश्वास गर्ने आधार, तपाईँको चुनावी एजेन्डा के छ?
र मैले क्षेत्र नम्बर 4 हेर्ने हो भने मैले अघि पनि भने र मैले मुख्य एजेन्डा मेरो उज्यालो र अँध्यारोको लडाइँ हो र जस अन्तर्गत यहाँका हाम्रो क्षेत्र नम्बर 4 अदुवा र सुन्तलाहरू जो रुखमा छन् त्यो कहाँ बेच्ने, कसरी बेच्ने, अस्त बेच्दो छन्, तर हो त्यो गाउँमा गएर के भनिँदैछ भने स्मार्ट सिटी बनाइदिन्छौँ, सुसम्पन्न गाउँ बनाइदिन्छौँ, अनि त्यो सुसम्पन्न गाउँ बनाउने मान्छेले त्यो अदुवा र त्यो लसुन अनि त्यो सुन्तलाको उचित व्यवस्थापन कसरी गर्यो र एउटा सहकारी, कृषि सहकारी भनिएको छ, एउटा ट्र्याक्टर किन्दाखेरि चाहिँ 6% ब्याज, गाउँमा साना सहकारी भनिएको छ, ती सहकारीको नाउँमा 17% ब्याज एउटा सन्तला व्यापारीहरूले अनि कृषि व्यापारीहरूले तिरिरहेछ। के यो सम्भव छ? के तिर्न सक्छ? यहाँ कैलाली क्षेत्रमा पहाडीतिरका इलाकाहरूमा जसले पानी लिन अझै पनि 20 मिनट टाढा हिँड्नुपर्छ, यी मुद्दाहरू छैनन्। हामीहरूले ती मुद्दा उठाएर जाने हो।
होइन, समस्या धेरै छन्। हेर्नुहोस्, त्यहाँ सुकुम्बासीको समस्या होइन, मुक्त कमैयाहरूको समस्या, बाटोघाटोको समस्या, खाने पानीको घाँडी घाँसतिर हेर्नुहोस्, तपाईँ गएर चुरे गाउँपालिकाका महन्यालतिर हेर्नुहोस् कस्तो पीडा छ होइन। बाटोहरू हेर्नुहोस्, घन्टौँ हिँड्नुपर्छ, अहिलेसम्म विकास हुन सकेन। नेताहरूले विकास र समृद्धिको नारा हान्दै हुनुहुन्छ, यसपटक विकास हुन सकेन। तपाईँको एजेन्डा विकास र समृद्धिका लागि हुन्छ?
एकदमै, पहिला त आधारभूत जनताको अहिलेको हो, कसैलाई पनि सपना देखाउनुपर्छ, त्यो सपना चाहिँ झुटो हुनु हुँदैन, साँचो हुनुपर्छ, साँचो सपना चाहिँ देखाउनुपर्छ। झुटो सपना देखाउनु भनेको एकदमै जनताप्रतिको अन्तर्घात हो, साँचो सपना भनेको, साँचो कुरा के हो भने चाहिँ अहिले वर्तमान स्थिति के छ, अहिले खाना लान हामीलाई छ कि छैन, अहिले पानी पिन सकिरहेछौँ कि छैन, अहिले हामीहरू सुत्नको लागि साँझ घरभित्र ओछ्याउने लुगाहरू छ कि छैन, बिहान खाएर साँझ के खाने भन्ने अवस्था जनतामा जो छ। तर स्मार्ट सिटी उनीहरूको अगाडि के हो यो मैले नै बुझ्न सकिरहेको छैन। तपाईँलाई यो महिना म के भन्दैछु भने गोदावरी नगरपालिकाले यो महिनाभित्र खुला दिशा पिसाब मुक्त घोषणा गर्दैछ, र यो मान्नुहोस् कि हामीहरू टोयलेट र दिशा टोयलेटमा पिसाब फेर्न जान्ने भयौँ, टोयलेटमा दिशा गर्न जान्ने भयौँ भनेर त यो महिनामा भन्न हाम्रो नगरपालिकाले सकिरहेछ भने यिनीहरूलाई स्मार्ट सिटी, अब अस्ति चुनावकै अगाडि चाहिँ स्थानीय चुनावकै अगाडि कञ्चनपुरमा त्यत्रो 6 लाइन पुल उद्घाटन भयो, त्यो कसको पालामा हुने हो, र म जन्मिनुभन्दा पहिला कञ्च हाम्रो चौकी डाँडामा आइटी कलेज भनेर एउटा नाम सुनेको थिएँ, अहिले बाजे बराजुहरू उम्मेदवार आउनु भएको छ, उहाँहरूले हामीहरूलाई त्यो पुष्टान्तरण गर्नु पर्यो या उहाँहरूले हामीलाई त्यो अर्थी दिनुहोस् अब, किनभने उमेर भइसक्यो।
तपाईँले भने जस्तो अब नेपालमा नारायणमान विजुक्छ जस्तो एउटा नैतिकताको राजनीति गर्ने नेता पनि चाहिन्छ भनेर, नेपाली राजनीतिलाई चाहिँ अलिकति युवा पुस्तामा हस्तान्तरण गर्ने यो इच्छा शक्ति नेतामा चाहिन्छ भन्न खोज्नुभयो?
एकदम एकदमै, किनभने अहिले म मेरो सामनेमा जुनसुकै पार्टीको यस्तो मान्छे हुनुहुन्छ जो राजनीति उहाँले 70 वर्ष गर्नुभएको छ भने उहाँलाई बुझ्दा बुझ्दै मेरो अहिले राजनीति क्यारियर 71 वर्षको भयो जस्तो मलाई एकदम चिन्ता लाग्यो। किनभने 2032-33 कञ्चनपुरमा नै आइटी के अरे सुदूरपश्चिममा एउटा आइटी कलेज हुनुपर्छ भन्ने अवधारणा आएको थियो र त्यतिखेरको जमानामा, त्यसपछि 52 चाहिँ चौकी डाँडामा नै बनाउने भनेर भनिएको थियो, त्यो इतिहास कहाँ छ, त्यो कसले बनाउने भनेको थियो, त्यो कागजपत्रहरू कहाँ छन्, अब हामीलाई त थाहा छैन। त्यतिखेर 52 भनेको म 8-9 वर्षको मान्छे थियो।
अब विनोदजी, अब हामीसँग समय अत्यन्तै कम छ होइन, यो विषयमा हामी फेरि पनि बहस गर्छौँ, किनभने आज मैले संक्षिप्त समयलाई चाहिँ युटिलाइज गरेको मात्रै हो। यो परिस्थितिमा हेर्दा तपाईँको प्रतिस्पर्धाको विषयमा त हामी आगामी दिनमा चर्चा गरौँला। अन्त्यमा अब यो पछिल्लो समय अब चुनाव भड्किलो हुँदैछ, खर्चका व्यवस्थापनका कुराहरू हुँदैछन्, चुनावलाई चाहिँ कस्तो बनाउनु पर्छ, जनतालाई चाहिँ के छ सन्देश यहाँको?
जनतालाई भन्नुपर्दा अहिले जनताहरू धेरै सचेत आफै पनि भइसक्नु भएको छ, र यसमा पनि मैले भन्नुभन्दा पनि निर्वाचन आयोगले जुन कुराहरू भनेको छ, एउटा प्रतिनिधि सभाको उम्मेदवारले 4 गाडी र 4 मोटरसाइकल, प्रदेश सभाको सदस्यहरूले चाहिँ 2 गाडीहरू र 4 मोटरसाइकलसम्मको प्रचार प्रसार अभियानमा जान सक्नेछ, यति निर्वाचन आयोगले त्यतिसम्म भनेको छ भने, तर यहाँ चाहिँ गाडीको लस्करहरू छ, यो निर्वाचन
आचार संहिता पालनै भएको छैन। विनोदजी, सबै राजनीतिक दलहरूले आचार संहिता पालना गरून् भन्ने हामी चाहन्छौँ। यहाँलाई पुनः पनि शुभकामना छ, आगामी दिनमा फेरि हामी यो विषयमा चाहिँ कुराकानी गरौँला। थ्याङ्क यू सो मच, समय दिनुभयो विनोदजी।
थ्याङ्क यू सो मच।
यतिखेर हामीसँग हुनुहुन्थ्यो विनोद मल्ल, विप्लव हुनुहुन्थ्यो, विवेकशील साझा पार्टीको तर्फबाट कैलाली क्षेत्रमा 4 प्रतिनिधिसभाका लागि उम्मेद्वार हुनुहुन्थ्यो। हामी निर्वाचन विशेष यो विशेष कुराकानी तातो बहस गरिरहेका छौँ। आगामी दिनमा हामी चर्चा परिचर्चा र यो बहसलाई निरन्तर दिने बाचा गर्दै प्राविधिक रूपमा सहयोग गर्ने आरडी राणालाई थ्याङ्क यू सो मच भन्दै आजलाई कार्यक्रमबाट मनोज राज थानुक भोलिसम्मलाई विदा माग्छु। सुन्दै गर्नुहोस् दिनेश एफएम 93.8, यहाँहरू क्लिक गर्दै गर्नुहोस्, सुन्दै गर्नुहोस्, र दिनभरि ताजा खबरसँगै रमाइलो पनि विभिन्न गीत सङ्गीतहरू हाम्रो प्राविधिक मित्रहरूले यहाँलाई पस्किनु हुनेछ। र चुनावको माहौल तातेको छ, जनतालाई मैले आग्रह अनुरोध गर्दैछु, तडक भडक र यो प्रलोभनमा होइन, अब चाहिँ भाग्य निर्धारण गर्ने समय आएको छ, सोच विचार गरेर आफ्नो मताधिकार प्रयोग गर्नुहोस् भन्ने आग्रह अनुरोध गर्दै कार्यक्रमबाट म पनि बिदा माग्छु। हवस् त, नमस्कार।